الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم پڑھیے الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله بریلی کے تاجدار امام عشق و محبت وہ عظیم ہستی کے جو آج 100 سال ان کو دنیا سے پردہ کیے ہوئے ہو چکے ہیں آج بھی ہمیں عشق رسول کرنا سکھاتے ہیں آج بھی ہمیں بتاتے ہیں کہ پیارے آقا سے محبت کیسے کرنی ہے ایک بار مدینہ پاک کا سفر تھا اعلیٰ حضرت مولانا امام احمد رضا خان صاحب نے یہ تمنا کی کہ میں نے جانا ہے اور نبی پاک کا دیدار کرنا ہے حاضری تو دیتے ہیں اس بار آقا کو اپنی آنکھوں سے دیکھنا ہے ابھی عاشقوں کے انداز نرالے ہوتے ہیں ساری رات روضہ رسول پر کھڑے رہے اور درود پاک پڑھتے رہے ساری رات پڑھتے رہے مگر دیدار نہیں ہوا عاشقوں کو آزمایا جاتا ہے ہاں کبھی کبھی آزمائشیں آتی ہیں تو اعلیٰ حضرت امام اہل سنت تو کمال کے عاشق تھے درود پاک بھی پڑھا اور اس کے بعد ایک کلام لکھا یاد مصطفیٰ میں ڈوب کر وہ کہتے ہیں وہ سوئے لالہ زار پھرتے ہیں تیرے دن اے بہار پھرتے ہیں ہر چراغ مزار پر قدسی کیسے پروانہ وار پھرتے ہیں اس گلی کا گدا ہوں میں جس میں مانگتے تاجدار پھرتے ہیں اچھا یہ منظر تو جو بھی مدینے گئے ہیں سب نے دیکھا ہوگا کہ دنیا کے بڑے بڑے بادشاہ بڑے بڑے وزیر اعظم وہ گدا بن کر غلام بن کر آقا کے دربار میں حاضری دے رہے ہیں آقا کا در وہ ہے جہاں سے بڑے بڑے تاجدار یعنی میں بھی بھکاری ہوں تو بڑے بڑے تاجدار بھی اس در کے بھکاری ہیں اس گلی کا گدا گدا کہتے ہیں فقیر کو بھکاری کو غلام کو کہ اس گلی کا گدا ہوں میں جس میں مانگتے تاجدار پھرتے ہیں اچھا لکھتے لکھتے اعلیٰ حضرت نے جو مقطع لکھا نا وہ بڑی جس کو کہتے ہیں نا دل کی آواز تھی سمجھو نا اگر اس بات کو ہیں انکساری کیسی کی کہ اے رضا تیری کیا اوقات ہے تجھے کون پوچھے گا ہے تجھے دیدار کیوں کرایا جائے ہیں تیری بات کیوں سنی جائے تجھ سے تو بہت سارے نبی پاک کے چاہنے والے تیرے جیسے سگ تیرے جیسے کتے تو بہت سارے اگر اس کو میں اور آپ اس انر فیلنگ کے ساتھ اس کو پڑھے نا کہ کوئی کیوں پوچھے تیری بات رضا تجھ سے کتے ہزار پھرتے ہیں لیکن ہم اعلیٰ حضرت سے محبت کرتے ہیں تو ہم کہتے ہیں تیرے شہدا ہزار پھرتے ہیں تجھ سے شہدا لیکن انہوں نے جو اپنے آقا کی بارگاہ میں بات کی ہے نا وہ بڑی دل کی بات تھی وہ بڑی جس کو کہنا انر فیلنگ تھی کہ تیری اوقات ہی کیا ہے تجھے کیوں دیدار کرایا جائے تیری بات کیوں سنی جائے ہاں جو دل سے بات نکلتی ہے اثر رکھتی ہے پھر کیا ہوا پھر نبی پاک علیہ الصلوۃ والسلام نے اعلیٰ حضرت کو جاگتی آنکھوں سے اپنا دیدار عطا فرمایا خواب میں نہیں اعلیٰ حضرت نے بیداری کے عالم میں سرور کائنات صلی اللہ تعالیٰ علیہ وسلم کا دیدار کیا تو بات یہ ہے کہ وہاں دل کی سنی جاتی ہے پکارنا چاہیے اور پکار دل سے ہونی چاہیے وہ کہتے ہیں نا فریاد امتی جو کرے حال زار میں پریشان ہونا دکھی ہونا پکارو انہیں ہاں یاد کرو انہیں وہ بڑے کریم ہیں آقا تو قرآن کہتا ہے نا کہ مومنین پر بڑے مہربان ہیں رؤوف ہیں رحیم ہیں وہ مومنین پر مشقت آ جائے تو انہیں گرا گزرتا ہے وہ ہماری ماں سے زیادہ ہمیں محبت کرنے والے ہیں تو کیا فرمایا فریاد امتی جو کرے حال زار میں ممکن نہیں کہ خیر بشر کو خبر نہ ہو واللہ وہ سن لیں گے فریاد کو پہنچیں گے اتنا بھی تو ہو کوئی جو آہ کرے دل سے بس دل سے اگر پکارا جائے تو آج بھی کرم ہوتا ہے آپ نے مدینے جانا ہے آپ نے رسول پاک علیہ الصلوۃ والسلام کا دیدار کرنا ہے آپ نے عشق رسول کی خیرات مانگنی ہے اپنے دل کی بات انہیں بتانی ہے تو دل سے بات کریں ہاں اور درود پاک کی کثرت کریں اعلیٰ حضرت نے بھی تو ساری رات درود ہی پڑھا تھا نا ہاں درود پڑھتے رہیں دکھوں نے تم کو جو گھیرا ہو تو درود پڑھو جو حاضری کی تمنا ہو تو درود پڑھو درود پاک کی کثرت کرے آج بھی کرم ہو جاتا ہے ہاں آنکھ والا تیرے جوبن کا تماشا دیکھے ہاں آنکھ ہونی چاہیے ایسی گناہ کر کے گندی چیزیں دیکھ کر آنکھوں سے حرام دیکھتے ہیں پھر کہتے ہیں دیدار مصطفیٰ چاہیے اگر آنکھ سے سرکار دو عالم علیہ الصلوۃ والسلام کا دیدار کرنا ہے، اگر کعبے کا دیدار کرنا ہے، گنبد خضرہ دیکھنا ہے، تو آنکھیں پاک بھی تو رکھو نا، آنکھوں سے حرام بھی تو نہ دیکھو نا. آنکھ صاف ہوگی اور پاک کیسے ہوگی؟ خوف خدا سے رونے میں، عشق رسول میں آنسو بہیں گے نا، تو یہ آنکھیں انشاءاللہ پاک ہونے لگ جائیں گی. بری چیزیں نہ دیکھو. شاعر کہتے ہیں، آنکھ والا تیرے جوبن کا تماشا دیکھے، دیدائے کور کو کیا آئے نظر کیا دیکھے. تو اللہ کرے کہ ایسی آنکھیں بھی نصیب ہو جائیں. بڑی پیاری بات مفتی اعظم ہند مصطفیٰ رضا خان صاحب نوری لکھتے ہیں نا، کچھ ایسا کر دے میرے کردگار آنکھوں میں، کچھ ایسا کر دے میرے کردگار آنکھوں میں، ہمیشہ نقش رہے روئے یار آنکھوں میں، انہیں نہ دیکھا تو کس کام کی ہیں یہ آنکھیں، انہیں نہ دیکھا تو کس کام کی ہیں یہ آنکھیں، کہ دیکھنے کی ہے ساری بہار آنکھوں میں. اللہ ایسی آنکھیں بھی عطا کر دے، وہ جلوے بھی عطا کر دے، دیدار بھی عطا کر دے، تو انشاءاللہ ہم غلام ہیں، مانگ تو سکتے ہیں نا، قابل نہیں. ہم بھی مانتے ہیں قابل نہیں ہیں، ہماری آنکھیں اور دیدار مصطفیٰ کہاں ہیں، ہم تو گندے نکمے، مگر امتی تو ہے نا، جن کے واقعات سنتے ہیں، جن کے معجزات سنتے ہیں، جن کی باتیں سنتے ہیں، ان سے پیار بھی تو ہے نا، تمنا تو کر سکتے ہیں، منہ بھی چھوٹا ہے، اوقات بھی نہیں ہے، مگر کریم کا در ہے. ہمارا کام مانگنا ہے، ہمارا کام التجا کرنا ہے. وہ بڑے ہیں، وہ آقا ہیں، وہ اس وقت بھی نوازتے تھے، وہ آج بھی نوازتے ہیں، بس کرم کی باتیں ہیں. اللہ کرے کہ ہمیں بھی دیدار مصطفیٰ نصیب ہو جائے، ہمیں بھی بار بار دیدار مدینہ نصیب ہو جائے.
اے کاش کبھی ایسا بھی ہو خواب میں میرے، ہوں جس کی غلامی میں وہ آقا نظر آئے، ہوں جس کی غلامی میں وہ آقا نظر آئے. انشاءاللہ انشاءاللہ آقا ضرور کرم فرمائیں گے. ہم پکارتے رہیں، اپنے اعمال درست کرتے رہیں، ایسے کام بھی تو نہ کریں نا جن سے وہ ناراض ہوتے ہیں، ایسی باتیں بھی تو نہ کریں جن سے وہ ناراض ہوتے ہیں. آقا فرماتے ہیں، نماز پڑھو اور میری آنکھوں کی ٹھنڈک ہے. تو انشاءاللہ نیت کریں کہ اب ساری زندگی نبی پاک کی آنکھوں کی ٹھنڈک، انشاءاللہ ہم نماز کبھی نہیں چھوڑیں گے. انشاءاللہ آج کے بعد ہماری کوئی نماز قضا نہیں ہوگی. انشاءاللہ سنتوں پر عمل کریں. یقین کریں، یہ دنیا کی محبت، مال کی محبت، یہ کچھ بھی کام نہیں آئے گی. راکا راضی ہو گئے نا تو بیڑا پار ہو جائے گا، یہ ساتھ لے جائیں گے جنت میں انشاءاللہ. ہاں شفاعت انہوں نے کرنی ہے، یہ راضی ہو جائے، وہ راضی ہو جائے، دوست راضی ہو جائے، رشتہ دار راضی ہو جائیں، فیملی راضی ہو جائے. اسی چکر میں ساری زندگی گزار دی ہے، کبھی سوچا اللہ رسول راضی ہو جائے، یہ ناراض نہ ہو. خدا را انہی کو ٹارگٹ رکھو، جس سے رب راضی، اس کے حبیب راضی، اس سے سب راضی. ہم باقی لوگوں کو خوش کرنے کے چکر میں اللہ اور اس کے رسول کو ناراض کر بیٹھتے ہیں. اپنی زندگی کا ٹارگٹ سیٹ کر لیں، انشاءاللہ زندگی اور آخرت، دنیا اور آخرت دونوں بہتر ہو جائے گی. اللہ مجھے بھی سچا عشق رسول عطا فرمائے، آپ کو بھی سچا عاشق رسول بنا دے. اللہ کرے بس آقا کی یادیں دل میں رہے. ہاں میں آپ کو صحیح بتاؤں، ابھی اس وقت جس کیفیت میں ہم لوگ ہیں،
आपको अपना कोई गम याद आ रहा है? आपको अपनी कोई परेशानी याद आ रही है? नहीं आ रही। क्यों नहीं आ रही? सैयद आला हजरत कहते हैं, उनके निसार कोई कैसे ही रंज में हो। दुनिया की तकलीफें हैं ना, परेशानियां होती हैं, मगर जब आका याद आते हैं ना, तो फिर पता है क्या होता है? उनके निसार कोई कैसे ही रंज में हो, जब याद आ गए हैं सब गम भुला दिए। जब आका की याद दिल में हो ना, फिर दुनिया के गम नहीं याद रहते। तो उनकी याद रखो। हाँ, उनकी रहे उनके जलवे, बसे उनके जलवे, मेरा दिल बने यादगार मदीना। बस अल्लाह करे कि सरकार की याद दिल में रहे। दुनिया की मोहब्बत से निकल जाओ, अल्लाह और उसके रसूल की मोहब्बत दिल में आ गई ना, जिंदगी का मजा आ जाएगा। हाँ, हम बाज़ औक़ात महफिल में तो आंसू भी बहाते हैं, नात होती है तो कुछ रिक्कत भी तारी हो जाती है। मज़ा पता है क्या है? ठीक है, महफिल में भी होना चाहिए, मगर अकेले में। हाँ, कोई देखे ना, मैं हूँ और मेरे आका की यादें हूँ, मैं हूँ और मदीने की यादें हूँ, है ना। दिल में हो याद तेरी, गोशाए तन्हाई हो, फिर तो खलवत में अजब अंजुमन आराई हो। अल्लाह करे कि हमें ऐसी खलवतें भी नसीब हो जाए। अकेले में भी हम गुनाह ना करें, दुरूद पाक पढ़ें, तिलावत कुरान करें, अकेले में भी हम अल्लाह और उसके रसूल को याद करें, तो फिर देखें इंशाल्लाह ये जो तन्हाइयां है ना। हाँ, अल्लाह को बड़ा पसंद है वो बंदा। आपको पता है, हम माशाल्लाह इज्तिमा में आते हैं, महफिल में दुआ होती है, हम रोते भी हैं, अच्छी बात है, मगर वो लोग जिनको कयामत के दिन अल्लाह के अर्श का साया मिलेगा, उन खुश नसीबों में एक खुश नसीब वो भी है जो तन्हाई में अल्लाह को याद करे और उसकी आंखों से आंसू बह जाए। हाँ, तन्हाई में रोने वाला अल्लाह को बड़ा पसंद है। तो नियत करें इंशाल्लाह तन्हाई में भी दुआएं करेंगे, तहज्जुद। अभी मौका है, रमजान में रात जागते हैं नॉर्मली हम ना, तो कोशिश किया करें रात घूमना फिरना छोड़े, घर के किसी कोने में मुसल्ला बिछाएं, तहज्जुद पढ़े, तो कुछ तिलावत करें और फिर अल्लाह से बातें करें। हाँ, ये बड़ा प्यारा वक्त होता है, रमजान की रातें और अल्लाह से बातें हैं। या अल्लाह मैं परेशान हूँ, या अल्लाह मैं दुखी हूँ, ए अल्लाह बीमार हूँ, मेरे भाई का मसला है, बहन का मसला, कितने मसले हमारे, किसी का कारोबार का प्रॉब्लम, किसी का औलाद का मसला, सबसे कहते हो, रब से क्यों नहीं कहते? और ये जो अकेले में बातें हैं ना अल्लाह से, हाँ, इसका मज़ा ही और है, इसकी फीलिंग्स ही और है। मुझे एक बात बताओ, कभी आप जिसके पास माँ है, खुश नसीब हो जिसके पास माँ है, जिसकी माँ नहीं है उससे पूछो उसको कितना याद आती है। कभी ऐसा हुआ होगा जिंदगी में कि आप परेशान होंगे किसी वजह से और रात नींद ना आ रही हो और अपनी माँ के पास गए होंगे कि माँ जी बीमार हूँ, माँ जी परेशान हूँ, कारोबार का प्रॉब्लम हो गया, फला चीज में फंस गया हूँ, तो क्या माँ करवट बदल कर सो गई थी? माँ की नींद उड़ गई थी, माँ ने सीने लगाया था कि बेटा घबरा नहीं, मैं हूँ, और माँ ने दुआएं शुरू कर दी। ऐसा ही है ना, ये होती है माँ, हमसे ज्यादा तकलीफ में आ जाती है, फिर भी माँ की कदर लोग नहीं करते। लेकिन सच बताओ, कभी रात को बिस्तर से उठकर मैं उसकी बारगाह में चला जाऊं जो मेरी माँ से भी कई गुना ज्यादा चाहने वाला है, हैं? और उससे कहूं मौला परेशान हूं, मौला तकलीफ में हूं, बीमारी में हूं, कर्जे में हूं, मदीने जाना है, इंतजाम नहीं है, जो प्रॉब्लम है कहो ना उससे, क्या वो उसकी रहमत तुम्हें अपने दामन में तुम्हें नहीं छुपाएगी? यकीनन करम होगा। दिल से दुआएं करना सीखो, अकेले में रब से बातें करना सीखो, आंसू बहाना सीखो, इसका मजा ही और है। इधर उधर धक्के खाते हो ना, सारे धक्के खत्म हो जाएंगे अगर अल्लाह की बारगाह में सर झुका लोगे। अल्लाह करे, मेरे बेरब जुमले हैं, मैं शायद सही बात भी नहीं कर पा रहा, मैं अपनी बस जो कैफियत है वो मैं बयान कर रहा हूँ। अल्लाह करे इससे कुछ आप हासिल कर लें और इन चीज़ों को अडॉप्ट करें, इसका लुत्फ बहुत है। ये जो रिक्कत कल्बी है ना, अल्लाह की याद, उसके हबीब की याद, उसकी याद में आंसू बहाना, इसका मज़ा ही और है। अल्लाह मुझे भी नसीब फरमाए और आपको भी नसीब फरमाए। दुरूद पाक पढ़ ले, सल्लु अला हबीब। अस्हाब बदर, वाकया बदर, दैट वॉज द मोस्ट हिस्टोरिकल इवेंट इन द हिस्ट्री ऑफ इस्लाम। गजवाए बदर जो है ये इस्लाम की तारीख का एक ऐसा बाब है, ऐसा सुनहरा बाब है, ऐसा डिसाइडर है कि जिसके बारे में सिर्फ मुसलमान ही फख्र नहीं करते, आज भी सारी दुनिया के जो गैर मुस्लिम है ना, उनको भी पता है कि बदर के मैदान में हुआ क्या था। यानी ये उनके पास आखिरी चांस था, एक मौका था, और उनका प्लान भी यही था कि उस वक्त दुनिया में बहुत थोड़े मुसलमान थे। ये कब हुआ था पहले ये समझिए, ये 2 सने हिजरी को हुआ था, हिजरी किसको कहते हैं कि जब नबी पाक अलैहिस्सलाम माइग्रेट होकर हिजरत करके मक्के से मदीने गए, अब दूसरा ही साल था, पहले तो बड़ी मुश्किल से मक्के से निकले थे, यहां बड़ा जुल्म था, मुसलमान भी गिनती के थे, मदीने शरीफ पहुंचे, अभी तो सुकून का गोया सांस भी नहीं लिया था, दूसरा ही साल था, और इन बदबख्तों ने एक ऐसा प्लान किया कि मुसलमानों को सफाए हस्ती से मिटा देना है। टोटल मुसलमान कितने थे? 313, सिर्फ 313। अब आप इसको थोड़ा सा और अज्यूम कर लें कि 313 बदर के मैदान में थे, तो इतने ही औरतें या बच्चे मक्के में होंगे, मदीने शरीफ में होंगे, तो टोटल मिलाकर 700-800 लोग दुनिया में कलमा पढ़ने वाले थे। इसको समझिएगा, और इसकी इसकी जो इंपॉर्टेंस है इस गजवे की, कि बदर की रात नबी पाक अली सलाम ने खास दुआएं की, और प्यारे आका अली सलाम ने उस रात ये दुआ की कि या अल्लाह, अगर आज ये मारे गए तो फिर तेरा नाम लेने वाला कोई नहीं बचेगा, फिर तुझे पुकारने वाला दुनिया में कोई ईमान वाला नहीं बचेगा। इस तरह नबी पाक ने दुआ की थी, और फिर उन दुआए उस दुआए मुस्तफा का समरा ये मिला कि फिर फरिश्तों की फौज के जरिए मदद की गई। पहले 1,000, फिर 3,000, फिर 5,000 फरिश्तों के जरिए इसमें मदद की गई, और फिर 313 के मुकाबले में, अच्छा कंपैरिजन क्या था, इधर 313 है, उधर तकरीबन 950 और एक रिवायत के मुताबिक 1,000 थे जो गैर मुस्लिमीन थे, वो 1,000 मुसलमानों के पास एक घोड़ा या दो घोड़े थे, 70 या 80 ऊंट थे, शिकस्ता कमाने थी, टूटे फूटे नेजे और पुरानी तलवारें थी, मुसलमानों के पास सिर्फ यही था, और उनके पास क्या था, 950 अफराद थे, 100 बरक रफ्तार घोड़े थे, 100 जिर्रा पोश जंगजू थे, ब्लड प्रूफ जिसको कहे जैकेट पहने हुए वो थे, और इसी तरह 600 आला नस्ल के ऊंट थे, और खाने पीने के जखायर थे, वो रोज ऊंट कई कई ऊंट जिबा करते और मिलके खाते पीते, रंग रलियां मनाते, नाच गाने करते, तो ये कंपैरिजन था, मगर साथ ईमान था, साथ जज्बा था। वो शायर कहते हैं ना, थे उनके पास 2 घोड़े, 6 जिरहें, 8 शमशीरें, बदलने आए थे ये लोग दुनिया भर की तकदीरें, हैं ना तेगो तीर पर तकिया, न खंजर पर न भाले पर, भरोसा था खुदाए पाक पर लौलाक वाले पर। ये लश्कर सबसे अनोखा, ये लश्कर सारी दुनिया से अनोखा था, निराला था, कि इस लश्कर का अफसर मुस्तफा लौलाक वाला था। ये कैसा लश्कर था जिनको पता था कि कंपैरेटिवली तो मारे जाएंगे, मगर नबी पाक अलैहिस्सलाम साथ हैं, और इस्लाम का एक जज्बा था, और फिर नबी पाक ने जो दुआ की उस रात, अल्लाह अकबर। इसीलिए कहते ना कि बदरी साहबा की जो वैल्यू है ना साहबा कराम में, वो सबसे निराली वैल्यू है, वन ऑफ द मोस्ट, जो टॉप लेवल के साहबा कराम आते हैं ना, यानी 4 खुलफाए राशिदीन हैं, फिर अशराए मुबशरा हैं, और उनके बाद बदर के साहबा की जो है ना बड़ी वैल्यू है, बल्कि बाद में भी जो बदर के साहबा थे ना बदरी साहबी कहलाते थे। जब साहबा कराम आपस में बैठते नबी पाक के दुनिया से पर्दा फरमाने के बाद भी, तो साहबा कराम देखते कोई बदरी साहबी मौजूद है तो इसका मशवरा लेते थे, उनको इज्जत दिया करते थे, क्योंकि ये उस वक्त मौजूद थे और इनसे रब ने मगफिरत का वादा फरमाया है। वैसे तो हर साहबी ये नबी जन्नती है, मगर बदरी साहबा से बदर के मैदान में जिन्होंने अपने आप को पेश किया, खास तौर पर मगफिरत का वादा, इनके तमाम गुनाहों को मुआफ करने का, इनकी खताओं से दरगुजर करने का वादा फरमाया। तो ऐसे ये साहबा कराम हैं। बहरहाल मेरे प्यारे इस्लामी भाइयों, अब हुआ क्या, थोड़ा सा इसकी डिटेल समझते हैं और ईमान ताजा होगा। 313 सहाबाए किराम जब बदर की मकाम पर पहुंचे ना, तो मुसलमानों से पहले कुफार ने अपना, यूं समझिए कि डेरा डाल लिया था, मुसलमानों ने अपना सारा सिस्टम जो है वहां, गैर मुस्लिमों ने अपना डेरा पहले ही जमा लिया था, तो वो जो जगह थी ना, उन्होंने पानी देखकर, नॉर्मल जमीन देखकर अपने खेमे गाड़ दिए। मुसलमान जहां पहुंचे तो मुसलमानों के पास ना पानी का कोई कुआं था, और जमीन भी जो है ना वो रेतीली थी, तो उसमें पैर सही जमता नहीं था। तो अब साहबा कराम ने नबी पाक से अर्ज की, हुजूर हमारी जो जगह है ना, जहां हम खड़े हैं या जहां हम प्लान कर रहे हैं, ये जगह सुटेबल नहीं है, हम कैसे यहां पर वक्त गुजारेंगे, पानी भी नहीं है, घोड़े भी ठीक खड़े नहीं हो पा रहे, जमीन भी अनसर्टन है, रेतीली है। तो अल्लाह के हबीब अलैहिस्सलाम, सुभान अल्लाह, नबी पाक पर रब की कैसी रहमतें हैं, बदर के मैदान में एक बारिश आती है, دیکھو یہ غیبی مدد کہتے ہیں نا, بارش اللہ کی رحمت ہے. کیسی رحمت والی بارش تھی؟ قرآن میں اس کا ذکر ہے. قرآن فرماتا ہے وَيُنَزِّلُ عَلَيْكُم مِّنَ السَّمَاءِ مَاءً لِّيُطَهِّرَكُم بِهِ وَيُذْهِبَ عَنكُم رِجْزَ الشَّيْطَانِ وَلِيَرْبِطَ عَلَىٰ قُلُوبِكُمْ وَيُثَبِّتَ بِهِ الْأَقْدَامَ. قرآن کہتا ہے کہ اور آسمان سے تم پر پانی اتارا تاکہ تمہیں اس سے ستھرا کر دے اور شیطان کی ناپاکی تم سے دور فرما دے اور تمہارے دلوں کی ڈھارس بندھائے اور اس سے تمہارے قدم جما دے. سبحان اللہ. تو پتہ یہ چلا کہ اس بارش سے ہوا کیا, کتنے فائدے ہوئے, کہ چار فائدے قرآن بیان کر رہا ہے کہ تاکہ جو بے وضو اور بے غسل ہوں وہ وضو اور غسل کر کے خوب پاک ہو جائیں, صاف ستھرے ہو جائیں, مسلمانوں کے دلوں سے جو شیطانی وسوسہ ہے وہ دور ہو جائے. پھر فرمایا مسلمانوں کے دلوں کو ڈھارس مل جائے کہ اللہ کی مدد ہمارے ساتھ ہے. اور جو ریتیلی زمین تھی نا, اب دیکھیں اللہ کی شان دیکھیں, اب ریت پہ پانی پڑے تو وہ سالڈ ہو جاتی ہے, تو وہ ساری جگہ پراپر ہو گئی, سالڈ ہو گئی. سامنے کی زمین سالڈ تھی تو وہاں کیچڑ ہو گئی, ان کے لیے پرابلم کھڑی ہو گئی. مسلمانوں کی زمین سٹیبل ہو گئی, وہاں پانی تھا لیکن بہت زیادہ پانی ہو گیا, مسلمانوں کے پاس پانی بالکل نہیں تھا, انہوں نے پونڈز بنا لیے تو اس میں پانی بھی جمع ہو گیا. یعنی ایک بارش نے اس پوری سچویشن کو تبدیل کر دیا. اچھا پھر بدر کے میدان میں صرف ایک بارش کے ذریعے مدد نہیں آئی. سبحان اللہ. آج کل لوگ, آپ جو بچے ہیں ان کو پتا ہے, ایڈیٹنگ کرتے ہیں, کئی سافٹ ویئرز ہیں, چھوٹا سا مجمع ہو اس کو ایڈٹ کر کے بڑا بنا سکتے ہیں, بہت بڑا کراؤڈ ہو اس کے ایڈٹ کر کے چھوٹا کر سکتے ہیں. امیجنیشنز کا دور ہے, گرافکس کا دور ہے. اس وقت پتہ کیا ہوا کہ جنگ کے وقت جب صفحے بنائی گئی نا, مسلمان تو 313 تھے اور کافر بہت زیادہ تھے, مگر اللہ کی شان دیکھیں, روحانی گرافکس دیکھیں کیسے کام آئے کہ مسلمانوں کو کافر تھوڑے نظر آ رہے تھے اور غیر مسلموں کو مسلمان زیادہ نظر آ رہے تھے. یعنی مسلمانوں کا حوصلہ بڑھ گیا کہ اتنے تھوڑے ہیں, ان کو تو نپٹا دیں گے, اور ان کو لگ رہا تھا اتنے زیادہ ہیں, ہم کیسے لڑیں گے. ان کے دل پر خوف طاری ہو گیا اور مسلمانوں کو اللہ پاک نے حوصلہ عطا فرما دیا. ایک اور مدد یہ ہوئی, آج کل ایک فینومنا بڑا ڈسکس ہوتا ہے پاور نیپ کا, کہ جب بھی کوئی بڑا کام کرنا ہے اس سے پہلے تھوڑی دیر کے لیے آپ جو ہے وہ لے لیں, کیا نام ہے, نیند کر لیں 15-20 منٹ کی, آدھے گھنٹے کی, اس کو پاور نیپ کہتے ہیں. تو بندہ اس میں تگڑا ہو جاتا ہے. کچھ لوگ آج کل افطار کے بعد تھوڑی دیر سوتے ہیں تو تراوی کے لیے صحت مزہ آ جاتا ہے, تھوڑے فریش ہو جاتے ہیں. ایسا ہی ہے نا, آپ کو پتا ہے جنگ کے لیے صفے بن چکی تھیں اور اللہ پاک نے مسلمانوں پر ایک نیند تاری کر دی. یہ کیسے پاسبل ہے کہ دشمن سامنے کھڑا ہو اور سارے کے سارے جو مسلمان ہیں وہ نیند میں چلے گئے. وہ تھوڑی دیر کی نیند تھی, لیکن تھوڑی دیر کے لیے انہوں نے پلک جھپک کر جب آنکھیں کھولیں تو سارے کے سارے مسلمان فریش ہو چکے تھے, سب کو ایک نئی طاقت مل چکی تھی. وہ کہتے ہیں نا کمپیوٹر ری سٹارٹ ہو جاتا ہے, بندہ تھوڑی دیر کے لیے سوتا ہے لیکن اس کے بعد جب اٹھتا ہے تو سر سے ایک پریشر ختم ہو جاتا ہے, بندہ دوبارہ بڑے کام کے لیے تیار ہو جاتا ہے. تو بدر کے میدان میں یہ بھی ایک, سمجھ لیں, مسلمانوں کو مدد ملی کہ مسلمانوں پر ایک نیند طاری کر دی گئی. اب کیا ہوا, غزوہ شروع ہونے لگا. تو وہاں جو ہے وہ اور عجیب عجیب داستانیں, حضرت سعد بن ابی وقاص رضی اللہ عنہ کے چھوٹے بھائی سیدنا عمیر بن ابی وقاص رضی اللہ عنہ, ابھی نو عمری تھے, چھوٹے ہی تھے, بدر کے موقع پر کبھی ادھر چھپتے تھے کبھی ادھر چھپتے تھے, کیونکہ سلیکشن ہو رہی تھی کہ کون کون لڑائی کے لیے جائے گا. تو حضرت سیدنا سعد رضی اللہ عنہ فرماتے ہیں میں نے تعجب سے پوچھا کیوں چھپتے ہو, تو کہتے ہیں کہ مجھے اللہ کی راہ میں لڑنے کا بڑا شوق ہے, شہادت کا شوق ہے, عمر چھوٹی ہے, کہیں نبی پاک مجھے دیکھ کر لائن سے نکال نہ دے. تو پیارے آقا علیہ الصلوۃ والسلام کی توجہ میں آ گئے. نبی پاک نے کہا آپ تو نہیں جا سکتے, آپ کی عمر چھوٹی ہے. تو وہ رونے لگے کہ نہیں میں نے جانا ہے اور میں نے شہید ہونا ہے. اللہ اکبر, نبی پاک علیہ الصلوۃ والسلام نے جب ان کا رونا دیکھا تو ان کو اپنے غزوے میں شامل فرما لیا. یہ وہ لوگ تھے جو جان دینے کے لیے روتے تھے, آج گناہ کرنے کے لیے ماں باپ کے آگے بچے رو رہے ہوتے ہیں میں نے ادھر جانا ہے میں نے ادھر جانا ہے. یہ کیسی تربیت تھی, یہ کیسے لوگ تھے. اور پھر یہ شریک بھی ہوئے اور اللہ کی راہ میں شہید بھی ہو گئے. اچھا دو اور بچے تھے, انہوں نے تو کمال کر دیا نا. نبی پاک علیہ الصلوۃ والسلام کا جو سب سے بڑا دشمن ہے نا, ابو جہل ہے, اس امت کا فرعون کہا گیا اسے. پیارے آقا علیہ الصلوۃ والسلام کا سب سے بڑا وہ دشمن تھا. اب دو بچے جو تھے, حضرت عبد الرحمن بن عوف کہتے ہیں جب لائنیں لگی ہوئی تھیں تو دو بچے میرے پاس آئے, کہا حضرت یہ بتائیں ابو جہل کہاں ہے. تو تمہیں کیا کام ہے ابو جہل سے, چھوٹے بچے. وہ بچوں نے جو کہا نا وہ شاعر نے اپنے الفاظ میں بیان کیا, کہتے ہیں قسم کھائی ہے مر جائیں گے یا ماریں گے ناری کو, قسم کھائی ہے مر جائیں گے یا ماریں گے ناری کو, سنا ہے گالیاں دیتا ہے وہ محبوب باری کو. اور ان بچوں کو جب بتایا نا حضرت عبد الرحمن بن عوف نے کہ وہ رہا ابو جہل, वो दौड़ते हुए गए और दोनों बच्चों उन पर हमला कर दिया, और इतने वार किए तलवार के कि अबू जहल को वासिले जहन्नम कर दिया, उन बच्चों ने मार दिया। अल्लाह की शान देखे, उनका जरनेल, उनका सिपे सालार किसी बड़े ताकतवर सहाबी के हाथों हलाक नहीं हुआ, बर्बाद नहीं हुआ, बल्कि दो छोटे बच्चों के हाथों उसका काम तमाम हो गया। और अब जब ये गजवा शुरू हुआ ना, तो मुसलमान हैरान थे कि हम तो अभी चाबुक उठाते हैं, हम तलवार उठाते हैं, उससे पहले ही काफिर का सर उड़ जाता है। तो नबी पाक के पास आए कि हुजूर समझ नहीं आ रही हो क्या रहा है, हम तो किसी की तरफ जाते हैं उससे पहले वो गिर जाता है, उससे पहले उसका सर उड़ जाता है। तो अल्लाह के हबीब अलैहिस्सलाम ने फरमाया, ये तीसरे आसमान की मदद आई है। सहाबा इकराम को अपने सर पर घोड़ा दौड़ने की आवाज आती थी, चाबुक चलने की आवाज आती थी, बल्कि एक आवाज आती थी, एक दिम हैजूम, ए हैजूम आगे बढ़। और ये हैजूम कौन है? उलमा फरमाते हजरत जिब्रील अलैहिस्सलाम के घोड़े का नाम है। तो फरिश्ते आए, मुसलमानों 313 में से सिर्फ 14 शहीद हुए इस गजवे में, और कुफार में जो जिसको कहते हैं ना सरासीमगी फैल गई, वो इतने खौफजदा हो गए कि हो क्या रहा है, हम कुछ हमारे कौन मार रहा है, हमको ये नजर नहीं आ रहा, ये दुश्मन किधर से आ गया है। उन्होंने बोरिया बिस्तर समेटा और वो भागे, कई लोग उनके यूं समझिए कि दुनिया से गए। और उसमें उस दिन जो हैबत पड़ गई ना कुफार के दिल पर कि इनसे लड़ाई करना आसान नहीं है, इनके लिए तो फरिश्ते मदद को आ जाते हैं, यानी इनका तो फुल प्लान था कि 313 एक ही बारी में खत्म करो, इस्लाम का नाम ही खत्म हो जाएगा, खत्म लपेट दिया जाएगा इस्लाम। मगर उन्हें क्या पता था कि किसका दीन है, किस कौन से हबीब अलैहिस्सलाम। अब थोड़ा सा मैं टच दे देता हूं कि जब भी इस्लाम को मिटाने की कोशिश की गई है ना, फिर देखिए कैसे गैब से मदद आई और पूरी दुनिया के लोगों पर हैबत तारी कर दी गई। जो ये काबा गिराने अब्रहा आ रहा था, सूरह फील का वाकया याद होना चाहिए आपको, कि वो तो आया था हाथियों का लश्कर लेकर कि एक बार काबे को खत्म कर दो, ना रहे काबा ना करे हज, मगर उसको पता नहीं था कि ये घर किसका है। और दुनिया का दस्तूर है एयरफोर्स का मुकाबला एयरफोर्स करती है, दुनिया का दस्तूर है आर्मी का मुकाबला आर्मी करती है, जहाज का मुकाबला जहाज, टैंक का मुकाबला टैंक। हाथी आए थे तो अगर इनका मुकाबला करना था तो रब ने कोई बड़ी चीज भेजनी थी ना, मगर मेरे रब ने अपनी कुदरत का नजारा कैसे दिखाया कि छोटे छोटे अबाबील भेज दिए। अबाबील इतना सा पद्म होता है आपकी मुट्ठी में आ जाएगा। अच्छा अबाबील कितना कितना बड़ा कंकर कैरी कर सकता है, कोई मिसाइल कैरी नहीं कर सकता, इतना इतने कंकर हो सकते हैं, इतना छोटा ही परिंदा है। अल्लाह ने दुनिया को दिखाना था कि जनाब मेरा रब चाहे तो अबाबील और कंकर के जरिए हाथी वालों के परखचे उड़ा सकता है। क्या कहा था, अलम तर कैफ फअल रब्बुका बि अस्हाबिल फील, ए महबूब तुमने ना देखा कि अल्लाह ने हाथी वालों के साथ क्या किया है, फिर क्या हुआ, उनको फजअलहुम कअस्फिम माकूल, उन्हें भूसे की तरह पीस पीस टुकड़े टुकड़े कर दिया गया। ये हमें पता चलता है कि जब इस्लाम पर ऐसा हमला होता है ना और ईमान वाले मजबूत हों तो अल्लाह गैब से कैसी मदद करता है। बस अल्लाह करे कि असहाबे बदर के ईमान की झलक हमें मिल जाए, उनका हिस्सा हमें मिल जाए। हम बड़े कंफ्यूज रहते हैं यार, हमारे वतन में तो कुछ भी नहीं है, वो जनाब बड़ी ताकतें हैं तो फाले फलां के पास बड़ी ताकत तो बड़ी फौज और बड़े मामलात। अरे मेरे प्यारे भाइयों, उनके पास चाहे कितनी बड़ी ताकत हो, हमारे पास ईमान की ताकत है। अपने रब पर भरोसा तो करो ना, हम यकीनन कमजोर हैं, आदाद व शुमार में हमारा कोई शुमार नहीं है, मगर अब यह पता है कि इन्नल्लाह अला कुल्ली शैइन कदीर, अल्लाह हर चाहे पर कादिर है। वो चाहे तो अबाबील के नजरिए हाथियों की फौज को बर्बाद कर सकता है, वो चाहे तो बदर के मैदान में फरिश्तों की फौज भी भेज सकता है। हम उस रब के मानने वाले, उस हबीब अलैहिस्सलाम के दीन को मानने वाले, बस अपने ईमान और अपने दीन पर मजबूत रहे। आदाद और शुमार जो है ना, वो मुसलमानों के लिए कोई हैसियत नहीं रखता। प्रॉब्लम ये कि हम खुद भी तो कमजोर हो गए ना, हमारा अपना ईमान, अपना अकीदा, अपना बिलीफ कमजोर हो गया। बड़ी प्यारी बात शायर मशरिक ने कही ना, अगर आज भी हो इब्राहिम सा ईमा पैदा, कितनी बड़ी आग थी नमरूद ने जो आग लगाई थी, आग का क्या हुआ था, आग बन गई थी गुलजार, आग बन गई बाग। आपके सामने बड़ी आग है ना, कोई बीमारी की आग है, कोई परेशानी का प्रॉब्लम है, कोई बड़ा प्रॉब्लम है, सुनो, अगर आज भी हो इब्राहिम सा ईमा पैदा, आग कर सकती है अंदाजे गुलिस्तां पैदा। वो वाला ईमान आज मिल जाए तो आज भी आग गुलजार बन सकती है। तो बहरहाल मेरे प्यारे इस्लामी भाइयों, हम सब ने ये बात जहन में रखनी है कि हमें अपने बदर के इस वाक्य से ईमान को मजबूत करना है। अच्छा, बदर के मैदान में एक और बहुत खूबसूरत बात यह हुई कि एक रात पहले, अबू दाऊद शरीफ की हदीस है। अब मैं दो हदीसें पेश करूंगा, बहुत सारे मिसकंसेप्शन, बहुत सारी बातें आपकी क्लियर हो जाएंगी। कंफ्यूजन फैलाने वाले बड़ी कंफ्यूजन फैलाते हैं, ठीक है। अबू दाऊद शरीफ की हदीस है, मेरे आका अलैहिस्सलाम ने एक रात पहले اپنے ہاتھ سے چھڑی کے ذریعے زمین پر اپنے صحابہ کرام بیٹھے تھے اور ہاتھ سے چھڑی کے ذریعے بتایا کل یہاں فلاں کافر کا قتل ہوگا، کل یہاں فلاں کافر کی لاش ہوگی، کل یہاں فلاں کافر کی لاش ہوگی. ایک دن پہلے سیاہ ستہ کی حدیث ہے، نبی پاک نے بتا دیا اور صحابی کہتے ہیں اگلے دن جنگ ختم ہونے کے بعد جہاں جہاں میرے آقا نے لکیر کھینچی تھی اور جس کافر کا نام لیا تھا اس کی لاش دوسرے دن اسی جگہ پر پڑی ہوئی تھی. کہ جنگ بدر کا نقشہ حضور جانتے ہیں، جو ہو چکا ہے جو ہوگا حضور جانتے ہیں. یہ میں حدیث پڑھ کے سنا رہا ہوں، کیسے ایک دن پہلے نبی پاک نے بتا دیا. نہ ماننے والے نہ مانیں وہ ان کا پرابلم ہے، ٹھیک ہے. ہم یہ جانتے ہیں کہ اللہ کی عطا سے ہمارا عقیدہ الحمدللہ یہی ہے، رب کے بتائے بغیر کوئی کچھ نہیں جانتا ہے. رب کے پاس اپنا علم ذاتی ہے، وہ مالک ہے، وہ خالق ہے، ساری دنیا اس کی محتاج ہے، رب کسی کا محتاج نہیں ہے. مگر اگر رب اپنے پیاروں کو کچھ علوم عطا فرما دے تو کسی کو کیا پرابلم ہے. آج ہم بھی زندگی میں کرتے ہیں نا، ہیں کبھی ٹریول پر جائیں تو کسی مینیجر کو، کسی بیٹے کو، کسی جاننے والے کو پاور آف اٹارنی دے جاتے ہیں کہ بھائی میری پراپرٹی آپ ٹرانسفر کرا دینا، میرے بینک سے پیسے آپ نکلوا لینا. تو کوئی نہیں کہتا کہ بھائی یہ پراپرٹی اس کی ہے، کہتے پراپرٹی اس کی ہے، پاور آف اٹارنی اس کے پاس ہے، اختیارات اس کے پاس ہیں. بلا تمثیل اگر یہ بات دماغ میں بیٹھ جائے نا تو سارے وسوسے ختم ہو جائیں گے. کہ اگر ہم یہ مانتے ہیں کہ اللہ کے نبی علیہ الصلوۃ والسلام یا اللہ کے پیاروں کے پاس کچھ کمالات یا کچھ اتھارٹیز ہیں تو رب کی دی ہوئی ہیں، اللہ کسی سے نہیں لیتا، اللہ کے پاس جو ہے اس کا ذاتی ہے. رب اپنے پیاروں کو جو چاہے عطا فرمائے، جتنا چاہے علم عطا فرمائے. نہ جانے کیوں لوگوں کو پرابلم ہو جاتا ہے. تو میں تو ابو داؤد شریف کی حدیث پڑھ رہا ہوں کہ نبی پاک نے ایک رات پہلے خود لکیریں کھینچ کر بتا دیا کہ کل کس کی کہاں موت ہونی ہے. اچھا پھر جب یہ سارے مارے گئے نا، غزوہ ختم ہو گیا، تو نبی پاک علیہ الصلوۃ والسلام جب کفار کی لاشوں کو گھڑے میں ڈال دیا گیا نا، تو پیارے آقا علیہ الصلوۃ والسلام اس گھڑے کے پاس آئے اور آپ نے ان سے ان کا نام لے لے کر خطاب کرنا شروع کیا. اے عتبہ بن ربیعہ، اے شیبہ بن ربیعہ، اے فلاں، اے فلاں، تم نے اپنے رب کے وعدے کو سچا پایا؟ ہم نے تو اپنے رب کے وعدے کو بالکل ٹھیک اور سچا پایا. حضرت عمر فاروق جب یہ دیکھ رہے ہیں تو آئے، کیا بات ہے حضرت عمر فاروق کی، اتنا کمال کا کوسچن کر لیا. وہ کہتے ہیں ساڈا مسئلہ ہی حل کر دیا. اچھا حدیث کہاں کی ہے یہ؟ بخاری شریف کی حدیث. لوگ کہتے ہیں ریفرنس دیا کرو، چلو ریفرنس لے لو. بخاری شریف جلد نمبر 1 صفحہ نمبر 183، ٹھیک ہے. اب حدیث میں کیا ہوتا ہے کہ نبی پاک ان کفار کے لاشوں سے خطاب کر رہے ہیں. تمہیں پتا چلا رب کا وعدہ تمہیں مل گیا؟ تو حضرت عمر کہتے ہیں حضور آپ مردوں سے باتیں کر رہے ہیں، یہ تو دنیا سے چلے گئے. سنو میرے آقا علیہ الصلوۃ والسلام نے کیا جواب دیا. کہا کہ اے عمر، قسم خدا کی جس کے قبضہ قدرت میں میری جان ہے، تم زندہ لوگ میری بات کو ان سے زیادہ نہیں سن سکتے، لیکن اتنی بات یہ ہے کہ مردے جواب نہیں دیتے. بات سمجھ آ گئی؟ اچھا اب نبی پاک اے عتبہ بن ربیعہ ان لاشوں کو، اے، اب اردو میں اے کہتے ہیں، عربی میں یا کہتے ہیں. اور آسان کر دیتا ہوں، چلیں مشکات شریف کی حدیث ہے اور شاید آپ سب کو قبرستان کی دعا یاد ہوگی. حدیث پاک سے نبی پاک نے دعا عطا فرمائی ہے، السلام علیکم، کیا بات ہے، السلام علیکم یا اہل القبور یغفر اللہ لنا ولکم وانتم سلفنا ونحن بالاثر. کیا کمال کی دعا ہے، کیا میسج ہے اس میں. اللہ کرے قبرستان جائیں یہ دعا کریں اور دل میں کیفیت پیدا ہو. دعا کیا ہے؟ السلام علیکم یا اہل القبور، اے قبر والو تم پر سلامتی ہو. یغفر اللہ لنا ولکم، اللہ تمہاری اور ہماری مغفرت فرمائے. وانتم سلفنا ونحن بالاثر، تم پہلے چلے گئے، ہم بعد میں آنے والے ہیں. یہ اس دعا کا معنی ہے، میسج ہے نا. وہ چلے گئے، تمہاری باری ہے، قبر دیکھ کر یاد کرو، تم نے بھی جانا ہے. اللہ کرے ہم عبرت حاصل کریں. مگر ایک مسئلہ بھی حل ہو گیا نا. السلام علیکم، دوبارہ بولو، یا اہل القبور. قبرستان میں تو شرابی کی قبر بھی ہوتی ہے، جواری کی قبر بھی ہوتی ہے، گناہگار کی قبر بھی ہوتی ہے، نیک کی بھی قبر ہوتی ہے. تو ایک گناہگار قبر والے کو یا اہل القبور کہنا جائز؟ حدیث پاک میں ہے، آقا نے تعلیم دی ہے. اور ہم یا رسول اللہ کہیں تو پتہ نہیں کیوں پرابلم ہو جاتی ہے، ہم یا غوث اعظم کہیں تو نہ جانے کیوں پرابلم ہو جاتی ہے. یہ تو حدیثوں سے ثابت ہے نا. کون ان کو رب مان رہا ہے؟ کون ان کو جناب معاذ اللہ عبادت کے لائق مان رہا ہے؟ ہم تو بار بار کہہ رہے ہیں کہ تمام انبیاء، تمام اولیاء، تمام صحابہ رب کے محتاج ہیں، رب کسی کا محتاج نہیں ہے. عبادت کے لائق صرف ایک ہی ذات ہے، وہ رب کی ذات ہے. مگر اللہ کریم اپنے کچھ پیاروں کو کچھ جس کو کہیں اختیارات دے دیتا ہے تو پرابلم کیا ہے تمہیں؟ وہ مالک ہے، جس کی مرضی جسے چاہے دے. ہے آپ کا جو سب سے زیادہ قریبی دوست ہوتا ہے، آپ کا محبوب ہوتا ہے، آپ کا پیارا ہوتا ہے، کسی کو بچے سے پیار، کسی کو بیوی سے پیار، کسی کو دوست سے پیار، ہم کیا کہتے ہیں یار یہ میرا اپنا ہے، میرا جو ہے سب اس کا ہے، ہوتا ہے نا، بہت جب کلوز ہو جاتے ہیں تو میرا تیرا نہیں ہوتا، یار میرا میری جان حاضر اس کے لیے، ہوتا ہے نا. تو جب رب نے پیارے آقا کو حبیب اللہ بنا لیا ہے، اپنا حبیب بنایا ہے، تو پھر اس کی وہ اپنی کائنات میں جو چاہے اپنے حبیب کو دے. یہی بات تو سیدی اعلی حضرت نے سمجھائی ہے نا کہ میں تو مالک ہی کہوں گا کہ وہ مالک کے حبیب ہیں. آپ نے دیکھا ہوگا بڑے بڑے جو فیکٹری ہوتی ہے یا بڑے بڑے ادارے ہوتے ہیں، اس میں جو بالکل سیٹ کے قریب ہوتا ہے یا مین آدمی ہوتا ہے، تو نیچے کا اسٹاف انہیں کو کہتا ہے مالک میرا کام کرا دیں، بھائی میرا کام کرا دیں. کیوں کہتے ہیں؟ یار پتا یار یہ سیٹ صاحب کے بہت قریب ہے، یہ جائے گا میرا کام ہو کے آ جائے گا. ایسا ہی ہے نا، بلا تمثیل، خدا نہ خواستہ یہ وہاں مثال سمجھانے کے لیے دی ہے، کوئی اس ایگزامپل کو وہاں پیسٹ نہ کرے، سمجھ رہے ہیں. اعلیٰ حضرت کہتے ہیں میں تو مالک ہی کہوں گا کہ وہ مالک کے حبیب، یعنی محبوب و محب میں نہیں میرا تیرا. جو رب کا ہے اللہ نے اپنی عطا سے اپنے حبیب کو بہت کچھ عطا فرمایا ہے، تو اس میں کیا ٹینشن ہے؟ ٹھیک ہے، پرابلم جب ہوتا، ٹینشن جب ہوتا، جب معاذ اللہ کو یہ سمجھتا کہ جناب فلاں ولی یا فلاں نبی جو دیتے ہیں وہ اپنی طرف سے دیتے ہیں، اللہ سے لے کے نہیں دیتے، ان کا علم ذاتی ہے، پھر تو شرک ہو جائے گا. ہم سب کا ماننا یہ ہے کہ خالق مالک دینے والا، زندگی موت شفا سب دینے والا رب ہے، اور اس کا سب کچھ ذاتی ہے. مگر اگر اس نے اپنے کرم سے کچھ لوگوں کو اختیار دیا ہے تو کوئی ٹینشن کی بات نہیں ہے، وہ جو بھی دیتے ہیں رب سے لے کر دیتے ہیں. اور میں نے آپ کو حدیث پاک سے ثابت کر دیا کہ نبی پاک فرما رہے ہیں یا اہل القبور. اچھا اہل القبور میں تو چلو مسلمان کی قبریں ہیں نا، بدر کے میدان میں تو غیر مسلموں کو نبی پاک پکار رہے ہیں، اے کفار تمہیں یاد ہے رب کا وعدہ مل گیا؟ حضرت عمر نے سوال بھی کر لیا، حضور آپ مردوں کو پکار رہے ہیں. تو امید ہے آئندہ کوئی کنفیوز کرنے کی کوشش کرے گا تو انشاءاللہ آپ کنفیوز نہیں ہوں گے، نبی پاک کو اللہ نے بڑے کمالات سے نوازا. چلو ایک اور حدیث سن لو. لوگ کہتے ہیں قرآن حدیث سے بات کریں، آپ سب کو وہ حدیث یاد ہونی چاہیے. پیارے آقا علیہ الصلوۃ والسلام ایک بار احد کے پہاڑ پہ گئے، احد پہاڑ پہ زلزلہ آنا شروع ہو گیا، عاشق کہتے ہیں احد جھومنے لگ گیا، عشق کی زبان میں احد، نبی پاک آ گئے تو وہ جھومنے لگ گیا، ویسے زلزلہ آ گیا. اچھا ارتھ کویک، زلزلہ وہ آفت ہے، اتنی سائنس نے ترقی کر لی آج تک دنیا کی کوئی طاقت نہ زلزلے کی پریڈکشن کر سکتی ہے کہ کب آئے گا، اور آ جائے تو روک بھی نہیں سکتی ہے. مگر دیکھو میرے نبی کی شان، سبحان اللہ، حدیث کے الفاظ ہیں میرے آقا نے احد پہاڑ کو ٹھوکر لگائی، اے احد رک جا، کیا تجھ پر ایک نبی، ایک صدیق اور دو شہید ہیں؟ احد کا زلزلہ رک گیا. دو باتیں سیکھنی ہیں، ایک تو اللہ نے نبی پاک کو اتھارٹی کیسی دی ہے. سیدی اعلی حضرت فرماتے ہیں نا ایک ٹھوکر سے احد کا زلزلہ جاتا رہا، آقا نے ٹھوکر لگا دی نا، ایک ٹھوکر سے احد کا زلزلہ جاتا رہا، رکھتی ہیں کتنا وقار اللہ اکبر ایڑیاں. اللہ نے ایسا کمال دیا، یہ تو شان مصطفیٰ ہے. مگر ایک سوال ہے جناب، پیارے آقا نے فرمایا ایک نبی، ایک صدیق اور دو شہید ہیں. نبی تو نبی پاک علیہ الصلوۃ والسلام ہو گئے، صدیق ابو بکر صدیق رضی اللہ تعالیٰ ہو گئے، دو کون ساتھ تھے؟ حضرت عمر ساتھ تھے، حضرت عثمان ساتھ تھے. پیارے آقا کو پہلے کیسے پتہ چل گیا کہ یہ شہید ہوں گے؟ یہ تو حیات تھے نا، ساتھ موجود تھے پہاڑ پر. مطلب اور کتنی آپ کو حدیثیں اور ایویڈنس چاہیے کہ اللہ نے اپنے حبیب کو بہت سارے علوم سے نوازا تھا، اور ہم تو غلام ہیں. اچھا غلام کو تو خوش ہونا چاہیے، پتہ نہیں کیوں پرابلم ہوتی ہے لوگوں کو، بھائی آپ کے نبی کو اتنا بڑا مقام ملا تو آپ کو تو خوش ہونا چاہیے، کچھ لوگوں کو پتہ نہیں کیوں پرابلم شروع ہو جاتی ہے. ارے ہم تو ان کے امتی ہیں، ہی ہماری خوش نصیبی ہے، وہ ہمارے نبی، ان کے ہم امتی، امتی تیری قسمت پہ لاکھوں سلام. تو ہمیں تو انجوائے کرنا چاہیے جب اللہ کے نبی کی شان بیان ہو اور ان کے کمالات بیان ہو. تو بہرحال میرے پیارے اسلامی بھائیوں، بدر کا واقعہ ون آف دا امیزنگ ہسٹوریکل ایونٹ ان دا ہسٹری آف اسلام. اللہ نے جو مدد فرمائی، سبحان اللہ، ایمان تازہ ہو جاتا ہے. مگر وہ صحابہ اپنا کام کر گئے، انہیں تھوڑی پتا تھا کہ فرشتے آئیں گے، وہ تو جان دینے ہی گئے تھے، وہ تو گئے تھے قربان ہونے، انہوں نے کہا تھا حضور ہم آپ کے ساتھ ہیں، ان کو پتا تھا کہ مارے جائیں گے، مگر اللہ کے نام پر سب کچھ قربان کرنے کے لیے وہ تیار تھے. تو آج اس واقعے سے ہمیں بھی یہ سیکھنا ہے کہ اگر کبھی دین کو ہماری قربانی کی ضرورت پڑے تو ہمیں وہ قربانی دینی چاہیے، چاہے وہ مال کی قربانی ہو، وقت کی قربانی ہو، اللہ کرے کہ کبھی ہماری جان بھی اللہ کے دین کے لیے کام آ جائے تو ہمیں اس میں دین کے لیے قربانی کے لیے تیار رہنا چاہیے, اور اگر کبھی پھنس جائیں کسی معاملے میں تو ڈرنا یا گھبرانا نہیں ہے, دعا کریں, اللہ غیب سے مدد فرمائے گا, ہماری مشکلیں آسان فرمائے گا. تو بہرحال الحمدللہ ایسی پیاری باتیں دعوت اسلامی کے ماحول میں ہمیں سیکھی اور سکھائی جاتی ہیں, ہمیں دعوت اسلامی کے اس ماحول سے وابستہ رہنا ہے, ہو سکے تو اسی طرح کے اجتماعات میں آتے رہے. اللہ پاک ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ النبی الامین صلی اللہ تعالیٰ علیہ وسلم, صلوا علی الحبیب صلی اللہ تعالیٰ علی محمد.